नमस्कार, कार्यक्रम आजको सन्दर्भमा स्वागत गर्छु म निरज पिठाकोटे। सामुदायिक रेडियो नारायण एफएम 103.8 मेगाहर्जबाट हरेक दिन बिहान 7 बजेदेखि सभा 7 बजेसम्म प्रसारण हुने कार्यक्रम आजको सन्दर्भमा हामी समसामयिक विषय र कार्यक्रम आजको सन्दर्भमा हिजो सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको विषयमा चर्चा गर्छौँ। सरकारले हिजो नीति तथा कार्यक्रमको सार्वजनिक गरेको छ, प्रस्तुत गरेको छ। सङ्घीय संसदमा दुवै सदन संयुक्त रूपमा चाहिँ राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। कार्यक्रम प्रस्तुत गरिरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको मेरो सरकारले बढी प्राथमिकता पाएको छ, यद्यपि आम सर्वसाधारणलाई भने यो विषयले खासै छुन नसक्ला। सरकारले ल्याएको नीति तथा कार्यक्रम कस्तो छ, यो विषय आम नागरिकको चासोको विषय हो र आज हामी यिनै विषयमा कुराकानी गर्छौँ। र सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आम सर्वसाधारणको लागि कस्तो छ, यसै विषयमा कुराकानी गर्नका लागि आज हामीसँग हुनुहुन्छ बजेटिङमा पिएचडी विद्यावारिधि गरिसक्नुभएका वीरगन्ज कलेज प्राइभेट लिमिटेडका अध्यक्ष समेत रहनुभएका डाक्टर दिपेन्द्र चौधरीसँग कुराकानी गर्दैछौँ। दिपेन्द्रजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद
डाक्टर साहब। अब हिजो सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो, समग्रमा यो नीति तथा कार्यक्रम कस्तो रह्यो यहाँको नजरमा?
निरजी, अब मैले भन्दाखेरि अब मैले यो नीति तथा कार्यक्रमको 5 हाइलाइट्स भनेर मैले यसलाई सम्बोधन गरेको छु होइन। सबभन्दा पहिले त के भन्नु पऱ्यो भने हाम्रो देशको जुन प्रशासन छ, बजेट प्रशासन छ या प्रशासन छ, त्यो कतिसम्मको त्रुटिपूर्ण काम गर्न सक्छ भन्ने कुराबाट हामी सुरुवात गर्छौँ। राष्ट्रिय सभाको सम्मानित सदस्यहरूलाई अपमानित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सरी नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उहाँले सङ्घीय सांसदको सम्मानित सदस्यहरूलाई सम्बोधन गर्नुभएको रहेछ, तर राष्ट्रिय सभाको सम्मानित सदस्यहरूलाई उहाँले सम्बोधन गर्नुभएको छैन। मिन्स हाम्रै नेपालको संसदमा, राष्ट्रिय संसदमा राष्ट्रिय सभाका सम्मानित सदस्यहरूलाई अपमानित गर्दाखेरि एउटा यो चोट मलाई त पुगेकै छ। अर्को कुरा, नेपाल लोकतान्त्रिक देश हो भनेर भन्छ, तर मैले यो बजेट भाषणबाट यसरी नीति तथा कार्यक्रमबाट के पाएको छु भने यो लोकतान्त्रिक त हो तर श्री 7 सरकार भएको लोकतान्त्रिक देश हो। किनकि पटक पटक मेरो सरकार मेरो सरकार भन्ने वर्ड राष्ट्रपतिज्यूबाट प्रयोगमा ल्याउनु भनेको के हो, एउटा कुरा। अर्को कुरा, राष्ट्रपतिजीले त यो नीति तथा कार्यक्रम पढिदिनु भएको मात्र हो नि, किनकि यो त अब के भन्यो भने एउटा नर्सरी क्लासको बच्चाको सामनेमा एउटा टिचरले गएर उसँग भएको किताब पढेर सुनाइदिनु बराबर होइन र? यसको मतलब के त, काम गर्ने राष्ट्रिय योजना आयोगले, नीति तथा कार्यक्रम बनाउने सरकारको सचिवले, अनि संसदमा ल्याएर प्रधानमन्त्रीले राष्ट्रपतिलाई दिने, अनि राष्ट्रपतिले जुन कुराको बारेमा थाहै छैन बेचारा उसलाई अपमानित किन हुनु पर्यो, आज उसलाई विरोध किन खेप्नु पर्यो? यो सबै गल्ती त हाम्रो प्रशासनको हो नि, किनकि हामीले लाइभै हेर्दै हो भने हिजो प्रधानमन्त्रीज्यूले आफ्नो कुरा लिएर आफ्नो बजेट नीति तथा कार्यक्रम लिएर राष्ट्रपतिलाई ज्यूलाई दिनुभयो र उहाँले पढेर सुनाउनु भयो, तर आज बदनामी खेप्दाखेरि कसले खेपिराख्नु भएको छ भने राष्ट्रपतिले खेपिराख्नु भएको छ, उहाँ के दोष त? तेस्रो कुरा, यो नीति तथा कार्यक्रमको सट्टा मध्यकालीन योजना हो, नेपाल योजना आयोगले जस्तै 3 वटा योजनाहरू दिन्छ, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन। यो नीति तथा कार्यक्रमै होइन, जसरी उहाँले 2 घन्टा लगाएर पूर्ण पाठ गर्नुभयो, यो नीति तथा कार्यक्रमै होइन, यो मध्यकालीन योजना हो। नीति तथा कार्यक्रम भनेको सिम्पली उल्लेख, नीति तथा कार्यक्रममा के आउँछ भने आउँदो वर्षमा मैले के गर्ने हो। अब यहाँ त 2 वर्षपछि यो गर्छु, 5 वर्षपछि यो गर्छु, 7 वर्षपछि यो गर्छु, बाटोमा हवाई अवतरण गराउँछु, बुझ्नै नसकेको कुराहरू मैले हेर्न पाएँ। त्यसपछि अपरिपक्व प्रशासन मैले भनिसकेँ र सस्तो लोकप्रियता, यो सरकारको जुन दिनदेखि गठन भएको छ त्यो दिनदेखि यो सरकारले सस्तो लोकप्रियता बाहेक केही गर्न सकेको छैन, किनकि अहिलेसम्मको पनि अवस्था हेर्ने हो भने नेपालको जम्मा 22% बजेट खर्च भएको छ पुँजीगत तर्फ।
डाक्टर साहब, अब यहाँ अलिकति भनौँ न त्रुटि प्रशासनिक रूपमा त्रुटि भएको छ, राष्ट्रिय सभाका सांसदहरूलाई अपमान गरिएको छ, यो पनि कुरा बढी चासोको विषय बन्यो। तर आम सर्वसाधारणलाई भने यो विषयले केही छुन नसक्ला अथवा छुँदैनन्, किनभने आम सर्वसाधारणले मेरो लागि सरकारले के ल्याएको छ, नीति तथा कार्यक्रममा मेरो लागि सरकारले के ल्याएको छ भन्ने त्यो मात्रै हेर्छ। आम सर्वसाधारणको लागि चाहिँ यो नीति तथा कार्यक्रम कस्तो रहेको छ?
हेर्नुहोस्, नीति तथा कार्यक्रम आम सर्वसाधारणले कहाँबाट महसुस गर्छ भने आम सर्वसाधारणलाई हिँड्नको लागि बाटो राम्रो भइदिनु पर्यो, उसको छोराछोरी पढ्ने विद्यालय राम्रो भइदिनु पर्यो, उसलाई उपचार गराउने स्वास्थ्य चौकी राम्रो भइदिनु पर्यो। तिनवटा कुरा नेपालको आम सर्वसाधारणलाई भयो भने उसलाई पुग्छ। तर तपाईँले हेरेको अवस्था, अहिले हामी वीरगन्जमा बसिरहेछौँ, 2 नम्बर प्रदेशको पश्चिमी क्षेत्र वीरगन्ज पर्सामा बसिरहेको छौँ। वीरगन्जबाट तपाईँले नेपालको एकमात्र हाइवे महेन्द्र हाइवेमा जानु पर्यो भने तपाईँलाई श्वास प्रश्वासको बिमारी लाग्छ। तपाईँकै छिमेकी जिल्लाको सदरमुकाम जानु पर्यो भने तपाईँलाई श्वास प्रश्वासको बिमारी लाग्छ, किनकि विगत 1.5 वर्षदेखि यो कामहरू, बाटोको काम भइरहँदा पनि अहिलेसम्म केही प्रगति भएको छैन। यो मेटरमा मैले पटक पटक तपाईँसँगै बोलेको छु, तपाईँकै साथमा बसेर बोलेको छु, एउटा कुरा। अर्को कुरा, वीरगन्ज महानगरपालिकाकै कुरा गर्ने हो भने वीरगन्ज महानगरपालिकामा एक ठाउँबाट अर्को ठाउँमा राम्ररी हिँड्न सक्ने अवस्था रहेको छैन, बाटोको अवस्था त्यस्तो रहेको छैन, एउटा कुरा। अर्को कुरा, हिजोको त सस्तो लोकप्रियताको जुन नीति तथा कार्यक्रम आयो त्यसमा के आयो भने शिक्षकलाई ट्रेनिङ दिने। ए बाबा, शिक्षकलाई त आजदेखि हो र, जुन दिनदेखि नेपालमा स्कुल स्थापना भयो त्यो दिनदेखि नै शिक्षकहरूलाई ट्रेनिङ दिँदै आइरहेको छ हो। त्यो यो नयाँ कुरा के भयो त, यो किन ल्याउनु पर्ने नीति तथा कार्यक्रममा, होइन? त्यसपछि भनेको छ रोडलाई हवन मार्गको रूपमा प्रयोग गर्ने। मलाई एउटा कुरा बताउनुहोस्, 4 लाइनको रोड बनाएर धवन मार्गमा प्रयोग गर्ने भनेर भनिरहेछ। इन्टरनेसनल स्ट्यान्डर्डले के भन्छ भने 1 लाइनभन्दा बढीको रोड छ भने त्यसलाई डाइभर्सन बनाउनु पर्यो, त्यसमा डाइभर्सन बनाएन भने एक्सिडेन्ट रेट बढ्छ। नेपालमा तपाईँ हेर्नुहोस्, 2 लाइनको धेरै रोडहरू छ, त्यसमा डाइभर्सन भन्ने कुरा छैन, जसले गर्दाखेरि एक्सिडेन्ट रेट बढिरहेछ।
अब हाम्रो यहाँ शिक्षाको कुरा गर्दाखेरि अलिकति 2076-85 सार्वजनिक विद्यालय सबलीकरण दशकका रूपमा कार्यान्वयन गरी शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने भनेको छ, होइन? जसरी शैक्षिक क्षेत्र सुधारमा योगदान पुर्याउन छुट्टै कोष खडा गरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिने भनेको छ। आगामी 2 वर्षभित्रमा नेपाललाई साक्षर नेपाल घोषणा गरिने पनि भनेको छ, सम्भव होला यो?
हेर्नुहोस्, साक्षर नेपाल घोषणा गर्नलाई त के यसलाई मास्टर नेपाल घोषणा गरे पनि हुन्छ, म त्यसलाई यसरी बुझ्छु कि, किनकि घोषणा गर्न तपाईँको हातको कुरा हो, तपाईँ जे घोषणा गर्नुहोस्, तपाईँले प्रोजेक्ट बनाएर जे पनि घोषणा गर्न सक्नुहुन्छ, तर त्यसको एप्लिकेसन के छ त, एप्लाई कति भएको छ, त्यसले काम कति गरेको छ, तपाईँ सिम्पल बताउनुहोस्। मलाई राम्ररी याद छ, आजभन्दा 6 महिना अगाडि होरबाजी चलेको थियो पर्सा जिल्लामा, फलानो गाउँपालिका दिशा पिसाब मुक्त, फलानो गाउँपालिका दिशा पिसाब मुक्त, फलानो वार्ड दिशा पिसाब मुक्त। आज गएर हेर्नुहोस् त्यो, अब त्यो गाउँपालिका र त्यो के भन्छ भने स्थानीय तहको हाल के छ, त्यही हुनेछ। सरकारको पन्नामा, शिक्षा मन्त्रालयको पन्नामा साक्षर नेपाल त घोषणा हुन्छ, तर नेपालमा साक्षरता कसरी आउँछ भन्ने कुरा नेपाल सरकारलाई त के म भन्छु, विश्वको कुनै पनि मान्छेलाई थाहा छैन कि नेपाललाई साक्षर बनाउन सकिन्छ। किनकि नेपालमा अहिले के भइसकेको छ भने 2 किसिमको एजुकेसन चलिरहेको छ, एउटा फिजिकल एजुकेसन र एउटा मेन्टल एजुकेसन। फिजिकली सबैजना एजुकेटेड छन्, तर मेन्टली कोही पनि एजुकेटेड छैन। यो सबभन्दा ठुलो दुर्भाग्य हो नेपालको लागि।
भन्नुको मतलब शिक्षित मान्छे पनि मेन्टली रूपमा शिक्षित
छैनन्।
यसको कारण के होला, मान्छेले नपा यो चाहिँ शिक्षित हुन नखोजेको हो, अथवा आफूले त्यसलाई चाहिँ
यसलाई सिम्पली भन्दाखेरि हामीले के भन्न सक्छौँ भने बुझेर बुझपचाएको। एउटा के हुन्छ भने मान्छेले बुझ्दै बुझ्दैन, एउटा मान्छेले बुझेर बुझपचाएको हुन्छ। यो मान्छेले बुझेर बुझपचाएको हो कि अरू केही होइन?
त्यसको लागि हाम्रो सामाजिक सुरक्षा क्षेत्र अथवा सामाजिक क्षेत्र चाहिँ कमजोर छ भन्नु पर्यो,
छँदैछ नि, त्यो त भन्नुपर्ने कुरा हो र, त्यो त सबलाई थाहा छ नि कि नेपालको सामाजिक क्षेत्र र के भन्छ भने एप्लिकेसन युज प्रयोगमा ल्याउने कुराहरू कति कमजोर छ।
अब यसलाई यो सामाजिक क्षेत्रको सुधारका लागि चाहिँ के गर्न आवश्यक छ, यो नीति तथा कार्यक्रमले यसलाई छोएको छ कि छैन?
छैन छैन, नीति तथा कार्यक्रमले कहीँ छोएको छैन। जस्तै लास्ट इयर नै नीति तथा कार्यक्रम र बजेटमा के ल्यायो भने सामाजिक सुरक्षा कोष स्थापना गरेर सामाजिक सुरक्षा कोषबाट काम गर्ने श्रमिकहरूलाई विभिन्न सुविधाहरू दिने. आज भर्खर मैले तपाईँको आठ दिन अगाडि मैले के भन्छ राष्ट्रिय सामाजिक सुरक्षा कोषको प्रवक्ता सङ्घ भट्टराईसँग के नाम के भट्टराई नाम त्यसको नाम मन बिसरे म उहाँ भट्टराईसँग मैले कुरा गरेँ. उहाँलाई मैले सोधेँ कि तपाईँहरूले त नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरेर भनिसक्नुभयो एउटा श्रम एउटा उद्योगपतिले या एउटा बिजनेसम्यानले आफ्नो श्रमिकको 31% पैसा कटौती गरेर हामी कहाँ जम्मा गर्नुपर्ने हुन्छ. तर अहिलेसम्म तपाईँले कहाँ जम्मा गर्ने भनेर नीति तथा कार्यक्रम बनाइदिनु भएन. कुन खातामा जम्मा गर्ने र भनेर भइसकेको छैन. आजको दिनमा हेर्नुहोस् श्रमिकहरूको कति गाह्रो अवस्था छ भने श्रमिकहरूको सेलेरीबाट 11% कट्टा गरिन्छ र उद्योग प्रशासनले 20% दिन्छ. जम्मा 31% पैसामध्ये 20% पैसा सञ्चय कोषमा जम्मा गर्छ तर 11% पैसा अहिले पनि कहाँ छ भने उद्योगपतिहरूसँग छ. अब उद्योगपतिहरूको अर्को मर्का छ, सर मैले एक सालमा करोड रुपियाँ जम्मा गरिसकेँ, अब सरकारले भोलिको दिनमा भन्छ भने एक सालको पैसा भुक्तानी गर भने म कहाँबाट भुक्तानी गर्ने, त्यो अवस्था आइरहेछ. त्यसैले यो सब कुराहरू अलिकति समस्याजनकै रहेको छ निरजी.
अब यहाँले भन्नुभयो अघि जस्तै औद्योगिक क्षेत्रको पनि कुरा अलिकति छुवाउनु भयो. नियामक निकायको व्यवस्था गरी श्रम निरीक्षण र श्रम अडिट सम्बन्धी व्यवस्थाले प्रभावकारी बनाइनेछ. व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गराई प्रतिष्ठान स्थलमा श्रमिकको सुरक्षा र हित सुनिश्चित गरिनेछ भनेको छ. श्रमिकको न्यूनतम पारिश्रमिक बैङ्कबाटै भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ भनेको छ. यसमा कतिको
यो कुरा अब के भन्नु, त्यसैले त म भन्छु नि हास्यास्पद कुराहरू हो. यो श्रम ऐन 2074 र श्रम नियमावली 2075 क्लियर लेखिसकेको व्यवस्था हो. अब बताउनुहोस् एउटा सङ्घीय संसदमा जुन नेम अलरेडी बनिसकेको छ, जुन एन अलरेडी बनिसकेको छ र त्यो कुरालाई राष्ट्रपतिको मुखबाट वाचन गराउनु भनेको सस्तो लोकप्रियता बाहेक अरू के छ र होइन. श्रम अडिटको कुरा सुरुमै श्रम एन 2075 लिएर आयो. जतिखेर उसले श्रम अडिटको कुरा लिएर आयो हामीले विभागलाई, मैले आफै विभागमा गएर श्रम विभागको महानिर्देशकलाई भेटेर भने सर श्रम अडिट त गराउने तर कोसँग गराउने, तपाईँले सबभन्दा पहिले श्रम अडिटरको लागि भ्याकेन्सी खोल्नुहोस् र त्यो क्राइटेरिया मिट गर्ने मान्छेलाई लाइसेन्स दिनुहोस् र त्यो मान्छेले मात्र श्रम अडिट गर्न पाउँछ भन्दाखेरि सर हामी यस कुरामा विचार गर्छौँ भनेर भन्नुभएको थियो. आजभन्दा 15 दिन अगाडि मैले वीरगन्जको श्रम कार्यालयको प्रमुख यादव सरसँग गएर भेट्दाखेरि उहाँलाई भने सर श्रम अडिट कसले गर्ने, उहाँले के भन्नुभयो भने जो कोही ब्याचलर पास र 2 वर्ष प्रशासनिक क्षेत्रमा काम गरेको मान्छेले श्रम अडिट गर्न पाउने. आजको दिनमा निरजी नर्सरी क्लासदेखि मास्टर्सको डिग्री लिएको मान्छेहरू रोडमा छपाछप घुमिरहेछ भने ब्याचलर पास गरेको मान्छे कतिजना होला र त्योसँग 2 वर्षको एक्सपिरियन्स भन्नुको मतलब कुन अर्गनाइज उसँग उसले त के गर्छ भने केही पाएन भने डुप्लिकेट लेटर प्याड बनाएर 2 वर्षको एक्सपिरियन्स बनाइहाल्छ नि अनि उसले श्रम अडिट गरेर उसको श्रम अडिटलाई के भ्यालु दिने त. त्यसैले यो सबभन्दा गाह्रो काम के हो भने श्रम निरजी यो सरकारले के गर्न खोजेको हो, जनतालाई बेवकुफ बनाउन खोजेको हो, यो बाहेक अरू केही होइन.
अब सामाजिक क्षेत्रमा पनि हामी आयौँ, शिक्षा क्षेत्रमा पनि आयौँ होइन, आर्थिक क्षेत्रमा अहिले चाहिँ सरकारले के भनेको छ भने आगामी 4 वर्षभित्रमा दोहोरो आर्थिक वृद्धिको लक्ष्य लिएको छ भनेको छ. आर्थिक वृद्धि 4 वर्षमा दोहोरो अङ्कमा वृद्धि होला
यो आजको होइन, यो विगत 3 सालदेखि म सुन्दै आइरहेको कुरा हो यो. तर भइकेर चाहिँ त्यो हेर्नु न, मानौँ न लास्ट इयर पनि भन्यो कि मैले दोहोरो अङ्कको आर्थिक वृद्धि दर हासिल गर्छु. हो दोहोरो अङ्कको आर्थिक वृद्धि दर हासिल भएको छ तर केमा, सामानको रेट बढेको छ, इन्फ्लेसन बढेको छ. एउटा कुरा मलाई भन्नुहोस्, मलाई अचम्म लाग्छ मभन्दा धेरै सिनियर मान्छे दिग्गज मान्छेहरू नेपालमा पिएचडी गरेर बसेको छ, अर्थशास्त्री आफूलाई भन्छ, अर्थविज्ञ भन्छ, के भन्छ भने यो राजस्व अनुसन्धानको विज्ञ भन्छ, राजस्व विज्ञ भन्छ. मलाई यो कुरा बुझ्न सकेको छैन, अहिलेसम्म नेपालमा कुनै पनि अर्थमन्त्रीको इभ्यालुएसन केमा आउँछ भने उसले कति इम्पोर्ट ड्युटी बढायो, कति इम्पोर्ट ड्युटी कलेक्सन गर्यो होइन. ए बाबा तपाईँ यस्तै भन्नुहुन्छ नेपालमा के छ भने व्यापार घाटा धेरै छ, मतलब इम्पोर्ट धेरै छ एक्सपोर्ट थोरै छ, आयात धेरै छ निर्यात थोरै छ. अब तै पनि तपाईँले अर्थमन्त्रीको इभ्यालुएसन गर्नुहुन्छ आयातमा कति इम्पोर्ट ट्याक्स उठायो भनेर. म त के भन्छु भने अर्थमन्त्रीको इभ्यालुएसन त्यहाँ हुनुपर्छ जुन अर्थमन्त्रीले सबभन्दा कम इम्पोर्टमा ट्याक्स उठायो त्यो राम्रो, जसले सबभन्दा बढी उठायो त्यो नराम्रो भनेर डिसिजन गर्नुपर्ने हो नि त. यो कुराहरू आउनुपर्ने कुरा हो नि. अब दोहोरो अङ्कको के भन्छ भने
आर्थिक वृद्धि
आर्थिक वृद्धि यो ट्विस्ट भाषा किन ल्याउनु पर्यो दोहोरो भन्दाखेरि 10%देखि लिएर 99%सम्म हो म एज ए जनता म सिम्पल जनता 10% बुझ्ने कि 99% बुझ्ने त्यसलाई क्लियर गर्नु पऱ्यो नि म 10% ल्याउँछु 11% ल्याउँछु 12% ल्याउँछु मैले के बुझ्ने त दोहोरो अङ्क भनेको मतलब के 10%-99% हो नि यति कहीँ डिफ्रेन्स हुन्छ त यो बेवकुफ बनाउने कुरा मात्र हो नि
अब किसानहरूलाई यो आर्थिक नीति कार्यक्रमले छोएको छ कि छैन
अब हेर्नुहोस् किसानहरूलाई त भन्नलाई धेरै थोक भनेको छ पहाडमा पोखरी बनाउने भन्छ त्यो पोखरीको पानीलाई रुख बिरुवामा युज गर्ने भन्छ ए बाबा आजभन्दा 2 वर्ष अगाडि तपाईँको एउटा के भन्छ खोलामा पत्थर झरेर त्यो खोला ब्लक भएको थियो त्यो पानीले गर्दाखेरि पुरै बस्ती ड्यामेज हुने अवस्था आएको थियो त्यो फुटाउनलाई तपाईँले 4 दिन लागेको थियो अनि तपाईँले पहाडमा पोखरी बनाउनुहुन्छ अहिले विज्ञहरूले यस्तै भनिरहेको छ कि नेपाल अर्थक्विकको एकदम हाई अलर्ट अवस्थामा बसिरहेको
कालीगण्डकीको कुरा गर्नुभयो
हजुर
कालीगण्डकीको कुरा
हजुर 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 अहिले पनि सरकारले भन विज्ञहरूले भनिरहेछ नि त नेपाल अहिले अर्थक्विकको हाई अलर्टमा छ ठुल्ठुलो पोखरी बनाइदिनुहोस् भोलिको दिनमा अर्थक्विक आउँछ नेपालको पपुलेसन साफ भएर जान्छ गर्नुहोस् तपाईँहरू त्यही गर्न खोज्नु भएको छ भने यहाँ के छ भने एउटा डिपार्टमेन्टले अर्को डिपार्टमेन्टसँग समन्वय गरिकन सस्तो लोकप्रियताको लागि जे मन लाग्छ बोलेको छ जे मन लागेको छ लेखेको छ बुझ्नै सकेको छैन निरजी यो त
स्वास्थ्य क्षेत्रमा पनि आगामी आर्थिक वर्षभित्र चिकित्सक सेवा नपुगेका स्थानीय तहहरूमा कम्तीमा एक चिकित्सकको व्यवस्था गरिनेछ भनेको छ त्यसपछि फेरि प्राथमिक अस्पतालहरूमा टेलिमेडिसिन तथा दूर चिकित्सा शिक्षा पद्धति मार्फत 24 घन्टे आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ भनेको छ
निरजी यो कुरा म विगत 5 वर्षदेखि सुन्दै आइरहेको यो नयाँ कुरा होइन मेरो लागि तपाईँको लागि पनि नहोला र नेपालको एउटा बच्चाको लागि पनि नहोला पटक पटक न्युज आएको सुनेको छु शिक्षा के भन्छ स्वास्थ्य मन्त्रालयको कुरा डाक्टरले टेरेन डाक्टरले खटाएको ठाउँमा डाक्टरले गएर काम गरिदिएन यो कुरा त 5 वर्षदेखि आइरहेको कुरा यो किन ल्याउनु पर्ने तथा कार्यक्रममा राष्ट्रपतिको बेइज्जती किन गर्नु पर्यो सरकारले अघि होइन तपाईँ भन्नुहोस् न यो नयाँ कुरा हो त
एकदमै
पुरा स्थानीय तहमा वार्डमा प्राथमिक तहमा मानौँ सिम्पल म एक इक्जाम्पल दिन्छु भर्खर मैले 1 महिना अगाडि एउटा न्युज पढेँ पोखरियामा डाक्टरविहीन भनेर न्युज पढेँ आजभन्दा 5 दिन अगाडि आयो के भन्छ डडेलधुरातिर एक्सरे गर्नलाई मान्छेले गाउँलेहरूले जेनेरेटर कान्धामा बोकेर लिएर आउँछ अनि एक्सरे गर्छ अनि त्यहाँ तपाईँले 5 वर्षदेखि यो कुरा ल्याउने अरे फेरि नीति तथा कार्यक्रममा त्यही कुरा ल्याउने भन्दाखेरि यसको के मतलब
समग्रमा हिजो प्रस्तुत भएको नीति तथा कार्यक्रम यहाँको नजरमा चाहिँ पुरानै कार्यक्रम बढी छन् र त्यसपछि त्योभन्दा बढी चाहिँ ल्याउनु नपर्ने कार्यक्रमहरू बढी प्रस्तुत भएका छन्
हो पुरानो त 80% छ र 20% जुन नयाँ थपेको छ त्यो सस्तो लोकप्रियताको लागि थपेको छ जुन यसमा केही केही कुराहरू राम्रो छ नभए राम्रो भएको होइन तर यहाँ इम्प्लिमेन्टेसन पार्टमा ठुलो प्रब्लम छ तपाईँ बताउनुहोस् लास्ट इयर ज्येष्ठ 15 गते प्रस्तुत भएको बजेटको टोटल भागमध्ये क्यापिटल एक्सपेन्डिचरभित्र 22% भाग मात्र खर्च भएको अवस्थामा यो झुठो सपना हेराउनुको के मतलब हो कि होइन त्यसैले म के भन्छु भने मरो त एउटा म अलिकति डिफ्रेन्ट सोच राख्ने मान्छे हो सुरुदेखि नै म यसमा के भन्न चाहन्छु एउटा नयाँ कुरा भने विपक्षी दलको नेताहरूले एउटा के गर्नुपर्ने छ भने नेपालका युवाहरूले नेपालका विद्यार्थी नेताहरूले के गर्नुपर्छ भने एउटा स्ट्यान्डर्ड तोक्नु पर्यो एउटा सरकारले चालु आर्थिक वर्षको 70-75% बजेट खर्च गरेको छ भने उसले नयाँ नीति तथा कार्यक्रम पेस गर्न पाउने चालु आर्थिक वर्षको बजेटको 80% बजेट खर्च गरेको छ भने नयाँ आर्थिक वर्षको बजेट भाषण गर्न पाउने नगरेको अवस्थामा नपाउने भन्ने आन्दोलन गर्न जरुरी भइसकेको छ निरजी किनकि यी नेताहरूले ठुल्ठुलो कुरा गरेर हामी तपाईँ जस्तो गरिब विद्यार्थीहरूको गरिब जनताहरूको मजाक उडाएको मात्र हो अरू केही होइन किनकि 22% बजेट खर्च गर्ने सरकारसँग के नैतिकता छ र नयाँ नीति तथा कार्यक्रम पेस गर्ने के नैतिकता छ नयाँ बजेट ल्याउने त्यो आन्दोलन हुन जरुरी भइसक्यो नेपालमा के नेपालको विद्यार्थी नेताहरूले त्यतातिर सोच्न जरुरी छ र स्पेसली मलाई आएर टाइम भ्यायो भने गगन दाईलाई म फोनै गरेर भन्ने बोला छु कि तपाईँहरू यो कुरा उठाउनुहोस् र यो कुरा गर्न नेपालमा जरुरी भइसक्यो
हुन्छ डाक्टर साहब यहाँले आफ्नो अमूल्य समय दिएर यहाँसम्म आइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद
धन्यवाद निरजी
हजुर उहाँ हुनुहुन्थ्यो बजेटिङमा पिएचडी गर्नुभएका डाक्टर दिपेन्द्र कुमार चौधरी हामीसँग कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै. कार्यक्रम आजको सन्दर्भको आजको समय सकिएको छ. भोलि बिहान फेरि अर्को विषय र सन्दर्भका साथ हामी उपस्थित हुने नै छौँ. तबसम्मका लागि प्रविधिका सद्दामलाई धन्यवाद दिँदै म निरज पिठाकोटे पनि बिदा हुन्छु. नमस्कार.